यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। परीक्षणको दायरा बढ़ाउने क्रममा देशभर छिटो विधिबाट 12,192 र पीसीआर विधिबाट 7,240 गरी 19,432 जनामा कोरोना संक्रमणको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश। लकडाउनका बेला पनि अदालतहरूमा देखिएको घुइँचोले बढ़ाएको कोरोना संक्रमणको जोखिम कम गर्न सम्बद्धहरूको कोरोना परीक्षण गर्ने र सकेसम्म न्यून भौतिक उपस्थितिमा न्यायिक प्रक्रिया अघि बढ़ाउने न्याय क्षेत्रको निर्णय। लामो लकडाउनका कारण पैदलै हिँडेर घरतर्फ लागेकाहरूको गाँस र बासको व्यवस्थापन गर्न सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। कोरोना संक्रमणको जोखिमका कारण स्थगित एसईई परीक्षा लगायत शिक्षा क्षेत्रका विभिन्न मुद्दामा संघीय सरकारद्वारा प्रदेश सरकारहरूसँग छलफल। र बेलायतमा आगामी 3 साताका लागि लकडाउन बढ़ाउने सरकारको निर्णय। संक्रमण नियन्त्रणमा आएसँगै घर बसेर काम गरिरहेका प्रवासी श्रमिकलाई क्रमशः काममा फर्काएको चीन सरकारद्वारा जानकारी। समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म 19,432 जनामा कोरोना परीक्षण भएको जनाएको छ। मन्त्रालयमा आयोजित हिजो नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले परीक्षणको दायरा बढ़ाउने क्रममा छिटो विधिबाट 12,192 र पीसीआर प्रविधिबाट 7,240 जनामा कोरोना परीक्षण भएको जानकारी दिनुभयो।
पीसीआर विधिबाट भएको जम्मा परीक्षण 7,240 छ र आजको दिनमा गत 24 घण्टामा 369 परीक्षण भएका छन्। त्यसै गरी ऱ्यापिड डायग्नोस्टिक किटबाट भएको परीक्षण जम्मा अहिलेसम्म 12,192 हो। त्यसमध्ये गत 24 घण्टामा 3,263 भएका छन्। यसरी कुल जम्मा 19,432 परीक्षण भइसकेको छ।
छिटो विधिबाट परीक्षण भएका नमूना मध्ये केहीको नतिजा पोजिटिभ आए पनि पीसीआर मेसिनबाट पुनः परीक्षण गर्दा संक्रमण नभएको पाइएको उहाँले जानकारी दिनुभयो। 3 जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगंजको छपकैयामा 400 जनाको छिटो विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 बागमती प्रदेश, प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको, बाँकी रहेका ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रूकुम पूर्व र डोल्पामा पनि छिट्टै शुरू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल 4,901 क्वारेन्टाइनमा रहेको जनाएको छ। मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले आफूसँग भएको साधन स्रोत र जनशक्तिको अभिलेख तयार गर्न र विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बसे नबसेको सम्बन्धमा अनुगमन गर्न अनुरोध पनि गरेको छ।
हामीले स्थानीय तहसँगको सहकार्यलाई अनुरोधको रूपमा लिएका छौं। COVID-19 को रोकथाम र नियन्त्रणको लागि आफ्नो स्थानीय तहभित्रका स्वास्थ्य संस्था, जनशक्ति, औजार उपकरण, एम्बुलेन्स आदिको अभिलेख तयार गरेर विवरणहरू राख्ने काम गर्न सकिन्छ। आफ्नो स्थानीय तहभित्र रहेका स्वास्थ्य जनशक्तिलाई परिचालन सम्बन्धी व्यवस्थाको काम गर्न सकिन्छ, त्यसमा मदत गर्नु हुन हामी अनुरोध गर्छौ। विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बसे नबसेको यकिन गरी अनुगमन गर्न सहयोग गर्नुहोस्, अनुगमन गरिदिनुहोस् भनेर स्थानीय तहका जनप्रतिनिधिज्यूहरूलाई सादर अनुरोध गर्न चाहन्छौ। त्यसै गरी सम्भावित संक्रमित व्यक्तिहरूको नमूना परीक्षणमा सहयोगीको भूमिका निर्वाह गर्दिन, यसको लागि नजिकको स्वास्थ्य संस्था, प्रादेशिक स्वास्थ्य निर्देशनालयसँग सम्पर्क राख्न र टोल फ्री नम्बर हाम्रो 1133 र 1115 समेत त्यो टोल फ्री नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। बिरामीहरूको प्रेषण हुन सक्छ, एक ठाउँबाट अर्को ठाउँमा बिरामीहरूलाई जानुपर्ने हुन सक्छ, सो कार्यमा एम्बुलेन्सको लागि, एम्बुलेन्स सेवाको लागि सहजीकरण गर्ने कार्यमा मदत पुर्याउन हामी अनुरोध गर्छौं। आफ्नो स्थानीय तहमा विभिन्न वस्तुहरूको, औषधिजन्य सामग्री, खाद्य वस्तुहरूको अभाव सिर्जना नहुन दिनतर्फ कार्य गर्न अनुरोध गर्दछौ। विभिन्न आफ्ना स्थानीय तहमा उत्पादन हुने खाद्य वस्तुलाई खपत बढ़ाउने, त्यस्ता वस्तुहरूको खपत बढ़ाउन सकिन्छ। बिग्रने सामानहरूलाई छिटो प्रयोग गर्ने, नबिग्रनेलाई केही दिनपछि प्रयोग गर्ने कामहरू गर्न सकिन्छ, त्यस्तो खाले नीति लिन सकिन्छ। यो हाम्रो स्थानीय तहलाई अनुरोध छ।
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सरकारले लकडाउन लम्बिने अवस्थामा उद्योग व्यवसाय पुनरूत्थान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन वित्तीय मौद्रिक तथा प्रशासनिक उपायहरूमा काम गरिरहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले बुझाएको सुझाव ग्रहण गर्दै अर्थमन्त्री खतिवड़ाले अल्पकालीन राहत बढ़ाउने उपायमा समेत सरकार र निजी क्षेत्रको साझेदारीमा काम भइरहेको बताउनुभयो। राहत तथा अन्य प्रयोजनका लागि सरकारी कोषमा रकम तानिँदा ब्यांकिङ क्षेत्रमा तरलता संकट हुने र यसले ब्याज दरमा थप चाप पर्न सक्नेमा आफूहरू सचेत रहेको पनि अर्थमन्त्रीले उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क र एसियाली पूर्वाधार विकास ब्याङ्कले कोविड प्रभावित अर्थतन्त्र तथा स्वास्थ्य क्षेत्रमा जाने थप खर्चका लागि खुलेर सहयोग गर्न तयार रहेको आश्वासन दिएकाले समग्र तरलता व्यवस्थापनमा समस्या नहुने पनि अर्थमन्त्रीले बताउनुभयो। तर वैदेशिक सहयोग परिचालन र खर्चमा भने चुनौती कायम रहेको अर्थमन्त्रीको भनाई थियो। तरलतामा चाप पर्न नदिन र लगानी खुम्चिन नदिन ब्याङ्कहरूले बाह्य क्षेत्रबाट ऋण लिने प्रक्रियामा नियमन थप खुकुलो बनाउने र वैदेशिक लगानीलाई थप खुकुलो बनाउने तर्फ पनि गृह कार्य भइरहेको अर्थमन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। परिसंघले अर्थमन्त्रीलाई बुझाएको सुझावमा मुलुकको कुल गृहस्थ उत्पादनको करिब 3% हुनाउने रकम अनौपचारिक क्षेत्रमा काम गर्ने गरीब तथा पहुँच नहुने वर्गमा प्रत्यक्ष हस्तान्तरण गर्न समेत भनेको छ। त्यस्तै बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय बन्द रहेकोले यस क्षेत्रले सरकार तथा ब्याङ्कहरूमा भुक्तान गर्नुपर्ने सम्पूर्ण रकम असाढ मसान्तसम्मलाई सारिनुपर्ने लगायतका सुझाव परिसंघले दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंकामा आइसोलेशनमा रहेका मध्ये हालसम्म 247 जना उच्च जोखिम अर्थात रेड जोनमा रहेको जनाएको छ। मन्त्रालयले त्यस्ता व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जनाएको छ। संक्रमित व्यक्तिहरूसँग घुलमिल भएका र हुने सम्भावना भएकाहरूको पहिचान गरी ती व्यक्तिहरूमा परीक्षण गर्ने काम कन्ट्याक्ट ट्रेसिङमा गरिन्छ। कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया कसरी गरिन्छ त? इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेसँग हामीले जिज्ञासा राखेका छौं।
नेशनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट कुनै पनि प्रमाणित भएको बिरामीको जानकारी प्राप्त भइसकेपछि इडिसिडीमा भएको केस इन्भेस्टिगेसन टिम हुन्छ हामीसँग। त्यसमा चाहिँ हाम्रो खास गरेर 4-5 जनाको टिम हुन्छ र प्रमुख रूपमा यसको एउटा 1 जना चिकित्सक, इपिडेमियोलोजिस्ट, ल्याबोरेटरीको स्टाफ र पब्लिक हेल्थ एक्सपर्ट, यसरी 4-5 जनाको हाम्रो एउटा टिम हुन्छ र त्यो टिमले सम्बन्धित संक्रमित व्यक्तिको सबभन्दा पहिला उहाँको चाहिँ पूरा जानकारी लिन्छ। त्यो जानकारीको आधारमा त्यो टिम चाहिँ कसरी परिचालन गर्नुपर्छ भन्ने त्यो टिमले चाहिँ त्यो व्यवस्था गर्छ। पहिला टिमहरूको व्यवस्था गर्छ, यिनीहरू मिटिङ गर्छन् र यो बिरामी साधारणतया संक्रमित भएको बिरामी पत्ता लाग्दा बित्तिकै हामीले तुरुन्तै हस्पिटलमा आइसोलेसन वार्डमा ल्याउँछौँ र उहाँहरूसँग गएर आइसोलेसन वार्डमा विस्तृत जानकारी लिइन्छ। जानकारीको आधारमा त्यो टिम कहाँ परिचालन हुनुपर्ने हो, सम्बन्धित उहाँको चाहिँ कहाँ वासस्थान कहाँ हो अथवा उहाँ कहाँबाट हो, उदाहरणको लागि हामी एयरपोर्टबाट आएको छ भने, प्लेनबाट आएको छ भने प्लेनमा उहाँ कहाँनिर बस्नु भएको छ, त्यो प्लेनको हाम्रो एउटा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर छ। प्लेनमा बस्यो भने, प्लेनको एउटा सिटमा बस्यो भने त्यसको अगाडिको 2 रो र पछाडिको 2 रो र बीचमा गरेर यो व्यक्तिलाई विशेष रूपमा हामीले कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याउँछौँ र हामीले उहाँहरूको इन्फर्मेसन लिइसकेपछि उहाँहरू त्यो प्लेनबाट कसरी घर जानुभयो, ट्याक्सीबाट जानुभयो अथवा कसरी जानुभयो र उहाँ बस्ने ठाउँ हो, उहाँ होटेलमा बस्नुभयो अथवा घरमा बस्नुभयो, घरमा को कति व्यक्तिहरू छन्, उहाँसँग सम्पर्कमा कसरी आउनुभयो भन्ने विषयमा हामीले विस्तृत जानकारी लिन्छौँ र त्यही अनुसारको हामीले फेरि जाँच पड़तालको दायरामा अगाडि बढाउँछ। हामीले के गर्छौँ भने एकदमै नजिकको उहाँबाट क्लोज हुने व्यक्तिको थ्रोट स्वाब लिएर पीसीआरतिर जान्छौँ भने र जसको चाहिँ सम्भावनाहरू भएको हामीले टिम परिचालित गरेर उहाँहरूसँग सम्पर्क आउने व्यक्तिहरू, उहाँका परिवारदेखि लिएर उहाँसँग सम्पर्कमा बस्नेहरू, उहाँ कुन गाडीबाट जानुभयो, कुन बसबाट जानुभयो, यो सबै कुराको हामीले कन्ट्याक्ट ट्रेसिङ गरेर कोही पनि नछुटुन् भनेर अहिलेसम्म चाहिँ 16 हाम्रा केसहरू भए, ती सबैलाई हामीले विस्तृत कन्ट्याक्ट ट्रेसिङको दायरामा लिएका छौँ र यसपछि हामी के हुन्छ भने कन्ट्याक्ट ट्रेसिङको काम सकिसकेपछि यिनीहरूको हामीमा रोग नियन्त्रण महासंघसँग एउटा गो डाटा भन्ने एउटा सफ्टवेयर छ, सफ्टवेयरमा उहाँको इन्फर्मेसन त्यहाँ इन्ट्री हुन्छ, इन्ट्री भइसकेपछि एसएमएस मार्फत यिनीहरूको ट्र्याकिङ रेगुलरली हुन्छ। यसरी ट्र्याकिङ भइसकेपछि कन्ट्याक्टहरूको अरूको नमुना संकलन भएपछि उहाँहरूको पोजिटिभ नेगेटिभ के आउँछ त्यही अनुसारको फेरि हामी कन्ट्याक्ट ट्रेसिङमा जान्छौँ र कन्ट्याक्ट ट्रेसिङको काम हामीले पूरा गर्छौँ।
उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपाली समुदायको ठूलो उपस्थिति रहेको अस्ट्रेलिया र थाइल्याण्ड स्थित नेपाली राजदूतहरूलाई हिजो टेलिफोन सम्पर्क गर्नुभई नेपाली समुदायलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री गेवालीले यूरोपका मुलुकहरूमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएकाले नेपालीलाई सकेसम्म सुरक्षित राख्न राजदूतावासहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो। मन्त्री गेवालीले भिसा सकिएकै कारण ती मुलुकहरूमा रहेका नेपालीहरूले दुःख नपाउन् भन्नेमा पनि राजदूतावासहरू चनाखो र गम्भीर हुनुपर्नेमा जोड़ दिनुभएको छ। सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र अहिले कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्थामा पुगेका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले त्यस्ता नेपालीलाई नियमन र शर्त बन्देजसहित उद्धार गर्न सरकारका नाममा हिजो आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। अदालतले महामारी फैलिएका विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा रहेका र कोरोना संक्रमण भएका नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तयार गर्न र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपचार पाए नपाएको बारे ती देशहरू स्थित आवासीय राजदूतावास र श्रम सहचारीहरू मार्फत बुझ्न सरकारलाई आदेश दिएको हो। वैदेशिक रोजगारीमा गएका र अहिले कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्थामा रहेका नेपालीले भेदभाव रहित ढंगबाट उपचार सेवा प्राप्त गरून् भन्नका लागि आवश्यक समन्वय गर्न सर्वोच्चले परराष्ट्र मन्त्रालयलाई पनि आदेश दिएको हो। सर्वोच्च अदालतले गत साता पूर्ण बैठक मार्फत निर्णय गरी विभिन्न सेवा सुचारू गरेपछि अदालतहरूमा निकै घुइचो देखिएको छ। अदालतहरूमा घुइचो बढ़ेपछि त्यसले कोरोना संक्रमण भेटिने र फैलने त्रास पनि बढ़ाएको भन्दै विभिन्न क्षेत्रबाट चिन्ता र चासो व्यक्त भएको छ। सो सन्दर्भमा आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले वैयक्तिक स्वतन्त्रताको संकुचन हुन पनि नदिने र कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न विभिन्न निर्णय गरेको छ। मूलत सरकारवादी मुद्दाका प्रहरी तथा त्यसमा संलग्न अधिकारीहरूको कोविड 19 जाँच गरेर जोखिम कम गर्ने अति आवश्यक बाहेकका काम सूचना प्रविधि मार्फत गर्ने लगायतका विभिन्न निर्णय हिजोको बैठकमा भएको छ। सहकर्मी सन्तोष रेग्मीको एक रिपोर्ट।
अभियोग पत्र दर्ता गर्ने, थुनामा रहेका व्यक्तिलाई हिरासतमा राख्न अनुमति दिने, बयान लिने र थुनछेक आदेश लगायतका विभिन्न प्रयोजनका लागि अदालतहरू खुलेपछि विशेष गरी काठमाडौँ उपत्यका तीन जिल्लाका साथै तराईका विभिन्न अदालतहरूमा घुइँचो निकै बढ़ेको छ। अदालतहरूमा मुद्दाका पक्ष, प्रहरी, वकिल, सरकारी वकिल, अदालतका कर्मचारी तथा न्यायाधीशहरूको उपस्थितिले घुइँचोको स्थिति ल्याएको हो। सरकारले लकडाउन जारी गरेको अवधिमा पनि न्यायालयहरूमा घुइँचो बढ़दा त्यसले कोरोना संक्रमण भेटिने र फैलने त्रास पनि सँगसँगै बढ़ाएको छ। लकडाउन घोषणा गरिएपछि केही समय अत्यावश्यक बाहेकका काम बन्द गरेको न्यायालयले लकडाउनको समय लम्बिँदै गएपछि संविधानत वैयक्तिक अधिकारको स्वतन्त्रताको संकुचन हुने अवस्था आउन नदिन भन्दै अदालतहरू खुला गरेको हो। अदालतकै आदेशमा पनि प्रहरीले 25 दिनभन्दा बढ़ी आरोपीलाई थुनामा राख्न नपाउने लगायतका बाध्यात्मक व्यवस्थाहरू रहेका छन्। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीव राज रेग्मी:
कमसेकम हिरासतमा भएका व्यक्तिहरूको हकमा चाहिँ अदालतमा अभियोग पत्र दायर गर्ने प्रक्रियालाई सम्म खोलौं र त्यसपछि थुनामा राख्ने अथवा दरौट तारिखमा छाड्ने भन्ने विषयमा चाहिँ अदालतले एउटा टुङ्गो गरोस् भन्ने हिसाबले सर्वोच्च अदालतको फुल कोर्टले त्यसलाई निर्णय गर्यो। त्यो निर्णयको आधारमा चाहिँ अब सबै सरकारी वकिल कार्यालयहरूले प्रहरीले चाहिँ त्यस्ता हिरासतमा रहेका व्यक्तिको मुद्दा चाहिँ कानून बमोजिम अदालतमा बुझाउनु पर्ने आवश्यकता पर्यो। अर्को यसको रिजन के पनि हो भन्दाखेरिमा हामी कहाँ चैत 11 गतिबाट लकडाउन शुरू भयो र पछिल्लो प्रकृति हेर्दाखेरिमा यो 15 गतिसम्म नेपाल सरकारले बढाएकै छ। भन्दा लामो समयसम्म मान्छे अदालतमा मुद्दा दायर नहुँदाखेरिमा प्रहरीकै हिरासतमा बस्नुपर्ने, फेरि सबैलाई धरोट तारिखमा छोड्न पनि नसकिने कतिपय गम्भीर प्रकृतिका अपराधहरू पनि हुन्छन्, त्यसो भए हुनाले ती व्यक्तिहरूको वैयक्तिक स्वतन्त्रता हिरासतमा रहने अवधि हाम्रो कानूनले निर्धारण गरेको भन्दा पनि बढी हुने भयो। त्यसले गर्दा यो विषय चाहिँ मा अलिकति फ्लेक्सिबिलिटी आउनुपर्छ भन्ने सबैतिरबाट सर्वोच्च अदालतको निर्णयमा पनि उल्लेख छ। सरकारी वकिल, आम नागरिक, कानून व्यवसायीहरूबाट पनि मुद्दा दायरीको प्रक्रियासम्म चाहिँ खोल्ने हो कि भन्ने हिसाबले फिडब्याकहरू प्राप्त भएको हुनाले सर्वोच्च अदालतले त्यो निर्णय गर्यो। एक दुई दिन चाहिँ कस्तो भयो भने जब त्यो अभियोग पत्र दायर गर्ने भन्ने कुराहरू खुल्यो, अब ब्याकलग भएर बसेका सबै केसहरू चाहिँ एकैचोटि दायर हुँदाखेरिमा अलिकति अदालतहरूमा चाहिँ भीड़हरू लाग्यो।
हाल देशका विभिन्न 72 जिल्लाका 74 कारागारहरूमा 25,000 भन्दा बढी कैदी बन्दी रहेकाले ती कारागारहरूमा कैद भुक्तान गरिसकेकाहरूलाई मुक्त गर्न र कारागारहरूमा पनि कोरोनाको जोखिम घटाउन पनि अदालत खुल्नु आवश्यक देखिएको मानिन्छ। यसबीचमा कारागारहरूमा पनि कोरोनाको जोखिम घटाउन कैद भुक्तानको न्यून अवधि बाँकी रहेका र कतिपय बालबालिका एवं ज्येष्ठ नागरिकलाई सर्वोच्च अदालतको आदेशमा कारागार एवं बाल सुधार गृहबाट मुक्त पनि गरिएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप राज कणेल,
आजभन्दा एक वर्ष अगाडि 16,000 हाराहारीमा रहेको कैदी बन्दीहरू अहिले 25,000 संख्यामा छ। सर्वोच्च अदालतकै आदेश अनुसार विभिन्न जिल्लाबाट कारागार र बाल सुधार गृहबाट 425 कैदी बन्दीहरू छुटिसकेको अवस्था छ।
कानून कार्यान्वयनको बाध्यकारी पाटो एकातिर भए पनि अर्कोतिर अदालतहरूमा बढेको घुइँचोले संक्रमणको सम्भावना बढेको भन्दै विभिन्न क्षेत्रबाट प्रश्नहरू उठ्न थालेका छन्। शुरूमा वैयक्तिक स्वतन्त्रताको संकुचन हुने अवस्था आउन नदिन अदालतहरूको ध्यान आकर्षण गराएको नेपाल बार एसोसिएसनले पनि पछिल्लो अवस्थामा बढेको घुइँचोप्रति प्रधान न्यायाधीशलाई पत्र लेख्दै चासो व्यक्त गरेको छ। अत्यावश्यकीय अदालती सेवा सुचारू गर्नुपर्ने भए पनि संक्रमणको जोखिम कम गर्न आवश्यक व्यवस्थापन हुन नसकेको नेपाल बारको ठहर छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ,
लकडाउनको पिरियडको जम्मै मुद्दाहरू एकैचोटि आएको हुनाले गाह्रो भएको हो, त्यही कारणले गर्दा भिडभाड भएको देखियो। यसलाई चाहिँ जुन अदालतले पनि एउटा बाटो अवलम्बन गरेका थियो, आफ्नो क्षमताभन्दा बढी नगर्ने, दुई तिनवटा भन्दा बढी मुद्दाहरू नल्याउने भन्ने कुरा थियो, त्यो जुन अदालतले भने अनुसारको म्यानेज गर्न नसकेको मूल कारण चाहिँ म्यानेज गर्न नसक्नु हो।
विभिन्न पक्षबाट प्रश्नहरू तेर्स्याइएपछि बिहिबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको सम्बद्धहरूको बैठकले वैयक्तिक स्वतन्त्रताको संकुचन हुन नदिने र कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न अदालतहरूमा भौतिक उपस्थिति कम गर्ने, सूचना प्रविधिको प्रयोग गर्ने, एक वर्षभन्दा कम कैद बाँकी रहेकाहरूलाई जरिवाना लिएर छाड्ने जस्ता विभिन्न निर्णयहरू गरेको छ। बैठकमा सहभागी सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार निरुपध्वज निरौला,
पक्राउ नगरी अनुसन्धान गर्न सक्ने व्यवस्था, पक्राउ भएका व्यक्तिको अनुसन्धान तहकिकात क्रममा अनुसन्धान तहकिकात गर्ने र अभियोजन गर्ने निकायले नै धरोटमा छोड्न सक्ने, हाजिर जवानीमा छोड्न सक्ने, कानून व्यवसायीहरूलाई हामीले एकदम न्यून संख्यामा आउने एउटा मुद्दामा बढीमा दुईजना आलो पालो मात्रै त्यसरी भनेका छौँ। अर्को चाहिँ भिडभाड कम गर्नको लागि विद्युतीय माध्यमको प्रयोग गर्ने भनेर अर्को निर्णय पनि गर्यौं र त्यो मातहतमा परिपत्र पनि हामीले गरेका छौँ। जस्तो कि माथि मैले भनेका कुराहरूको चाहिँ इमेल मार्फत निवेदनहरू लिने, बहस पनि इमेल मार्फत बहस गर्नै आइरहनु परेन, वकिलले बहस नोट इमेल मार्फत पेश गरे हामी त्यसलाई हेर्ने भयौँ, अभियुक्तको म्याथपहरू, पक्राउ पुर्जीको अनुमतिहरू विद्युतीय माध्यमबाटै व्यवस्थापन गर्न सक्ने गरी गरेका छौँ, मातहतमा त्यो परिपत्र पनि गरेका छौँ।
मुख्य रजिस्ट्रार निरौला संक्रमण रोकथाम र नियन्त्रणका सन्दर्भमा न्याय क्षेत्र निकै संवेदनशील रहेको र संक्रमणको अवस्था अझ जटिल हुन सक्ने देखिए सर्वोच्च अदालतको पूर्ण बैठकले थप आवश्यक निर्णय गर्ने बताउनुहुन्छ।
संक्रमण बढ्दै जाने भएमा सर्वोच्च अदालतको पूर्ण बैठकले आवश्यक निर्णय फेरि लिने अवस्था त छ।
अहिलेको जटिल अवस्थामा संक्रमण नियन्त्रणमा भूमिका खेल्ने र संविधानत वैयक्तिक स्वतन्त्रता संकुचन हुने अवस्था आउन नदिने दुई महत्वपूर्ण भूमिका पूरा गर्नुपर्ने दायित्व न्यायिक क्षेत्रमा छ। पछिल्लो निर्णयको सही कार्यान्वयनले यसलाई सार्थक बनाउन सक्दछ। सन्तोष रेग्मी, काठमाडौँ।
क्यों भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेच हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसले दैनिक जालादारी असंगठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा गम्भीर हुन सरकारसँग माग गरेको छ। कंग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले हिजो एक विज्ञप्ति मार्फत कोरोना भाइरसको जोखिमलाई बढ़न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीड़ामा रहेको उल्लेख गर्नुभयो। विषम परिस्थितिमा प्रमुख प्रतिपक्षी लगायत सबै राजनैतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै कंग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ। महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारका लागि अवरात र अभूतपूर्व योगदान गरिरहनुभएका चिकित्साकर्मी, नर्स, स्वास्थ्य सेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिमा कंग्रेसले सम्मान व्यक्त गरेको छ। कंग्रेस संसदीय दलले उहाँहरू सबैको सुरक्षाका लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बन्न आग्रह समेत गरेको छ। त्यसैगरी कंग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै रोजगारी, अध्ययन वा अन्य कुनै पनि काममा विश्वका जुनसुकै मुलुकमा गएका नेपालीको स्वास्थ्यका बारेमा सरकारले चासो लिई उनीहरूको हितमा आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरू घर जाने क्रममा विचल्ली परेका प्रति सरकारको ध्यान आकर्षण गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तीमा गत चैत्र 11 गतेदेखि सरकारले गरेको लकडाउन लामो समय भएका कारण सीमित खर्चबाट जीविका गर्दै आएका मानिस घर जाने क्रममा अलपत्र परेका अनुगमनबाट पाइएको जनाएको छ। नेपाल वायु सेवा निगमका दुईवटा वाइट बडी जहाज चीनको ग्वांगझा उड़ेको छ। ग्वांगझाबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वांगझाका लागि हिजो उड़ान भरेको हो। चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर गरेका थिए। दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ। दुवै जहाज आज काठमाण्डौ फर्कने निगमले जनाएको छ। निगमका जहाजले यसअघि पनि चैत्र 16 र 20 गते ग्वांगझाबाट स्वास्थ्य सामग्री ल्याएको थियो। खुला सीमाको कारण कोरोना संक्रमण बढ़दै गएपछि सरकारले सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै अहिले वीरगंज लगायत बारा पर्सा रौतहट र जिल्लाका सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी तैनात गरिएको हाम्रा वीरगंज संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। सीमा क्षेत्रको प्रत्येक 2-2 किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टुकड़ी राखिएको र सीमा क्षेत्रमा कड़ा निगरानी शुरू भएको सशस्त्र प्रहरी बल 13 नम्बर गण वीरगंजका सशस्त्र प्रहरी परीक्षक दिपेन्द्र कुंवरले जानकारी दिनुभयो। सीमा बन्द गरिएसँगै अहिले भारतसँग सीमाना जोड़िएका तराईका 22 जिल्लामा सशस्त्र प्रहरीको तैनाथी बढ़ेको छ। दुई नम्बर प्रदेशका सबै नाकामा परिचालित सशस्त्र प्रहरीले सीसीटीभीबाट समेत निगरानी बढ़ाएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
भारतमा कोरोनाको संक्रमण बढ़दै गएको र तेस्रो चरणमा प्रवेश गरेका कारणले नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था झनै कड़ा बनाउने काम भएको छ। धनुषा जिल्ला सहित प्रदेश नम्बर 2 रहेको 109 सीमा नाका सहित थप ठाउँहरूमा सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट खड़ा गरिएको छ। दुवै देशमा लकडाउन भए पनि भारतका विभिन्न शहरहरूमा रोजगारीमा गएकाहरू पैदल फर्किरहेको बेलामा कुनै पनि व्यक्ति नआओस् भन्नका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ। सशस्त्र प्रहरी नम्बर 8 गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती
345 जनाको नोकरीमा अहिले हाम्रो खटिएको छ, जुन 24 घण्टा पहरा दिएर बसिरहेको छ। 63 ठाउँमा 24 घण्टा बस्छ। त्यहाँ 200-300 मिटर 400 मिटर ग्याप भएको ठाउँहरूमा साइकलबाट गस्ती गर्ने, मोटरसाइकलबाट गस्ती गर्ने, त्यसपछि भएन गाडीबाट गस्ती गर्ने पनि भइरहेको छ। तर रातको समयमा हामी लङ रेन्ज टर्चहरू प्रयोग गरेका छौँ। 10 गजाकै क्षेत्रमा पारी वारीपट्टि दुवैतिर हेर्दाखेरि चाहिँ गाउँबारीहरू छ, अलिकति खोलाहरू छन्, त्यसबाट लुकेर आउने सम्भावना पनि छ। तब यसलाई चाहिँ हामीले कडाइका साथ हेरेका छौँ।
अहिले सीमा क्षेत्रमा पनि निकै जागरूकता बढ्दै गएको छ। आम जनताहरू पनि सिमानामा निगरानी गर्ने गरेको बताउँदै नेपाल भारतको सिमाना सँगै जोडिएको धनुषाका जनक नन्दनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झा
जनतामा पनि सक्रियता छ। अलिकता के छ भने चैते बालीले गर्दाखेरि खेती किसानीको काम चाहिँ फाटफुट भइरहेछ, तर नेपाल भारत आउने जाने काम चाहिँ ठ्याप्पै रोकिएको।
प्रदेश नम्बर 2 सबै जिल्लाहरूको नाकाहरूलाई पूर्ण रूपमा ठप्प बनाउने काम भएको छ। सशस्त्र प्रहरीको 120 बीओपीलाई बढ़ाएर 935 बनाइएको छ। प्रदेश नम्बर 2 आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव
बोर्डरलाई पूर्ण रूपमा सिलु गर्ने, एउटा पनि मान्छेलाई आवाज जावत गर्न नदिने भन्ने प्रदेश सरकारको तयारी छ र यो तयारी अनुसार हामी काम अगाडि बढाइरहेछौ।
अहिले सीमा नाकाहरूमा सीसीटीभी जडान गरेर अनुगमन तथा चेक जाँच गर्ने पक्षमा प्रदेश नम्बर 2 सरकार अगाडि बढेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा सञ्चालन लगायत शिक्षा क्षेत्रका विभिन्न मुद्दामा शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले प्रदेश सरकारका सम्बन्धित मन्त्रीहरूसँग छलफल गर्नुभएको छ। साथै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्समा तत्काल एसईई परीक्षा नहुँदा आतिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझाव दिएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्याङ्कनलाई आधार मानेर ग्रेड दिन सकिने सुझावहरू दिइएको छ। काठमाण्डौको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गैराती चिकित्सक त्रय शम्भु खनाल, तेज प्रकाश शाह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिट समेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र भोगटी सहभागी छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढ़ने भन्दै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोड़िएको झापाको काँकडभिट्टा स्थित मेची भन्सार नाका बन्द गरेको छ। यससँगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात पूर्ण रूपमा ठप्प भएको हाम्रा झापा संवाददाता निशेष राईले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न मस्जिदमा आश्रय लिएर बसेका नागरिकहरूलाई सरकारले बनाएको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मस्जिदलाई क्वारेन्टाइन बनाएर राखिएका सबैलाई सरकारले बनाएका क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ। हिजो बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्दा स्थानीयमा संक्रमणको त्रास बढ़ेको भन्दै काम बन्द गर्न आग्रह गरेको हो। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अटोमेटिक सैनिटाइजर टनल संचालनमा ल्याएको छ। घोराई निवासी युवा वैज्ञानिक मार्शल रोक्काको सहयोगमा प्रतिष्ठानले अटोमेटिक सैनिटाइजर टनल संचालनमा ल्याएपछि प्रतिष्ठानमा सेवा लिन पुग्नेलाई सहज भएको छ। दाङको घोराईबाट संवाददाता प्रेमबहादुर रामजा मगरको रिपोर्ट।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अटोमेटिक सैनिटाइजर टनेल सञ्चालनमा ल्याएको छ। प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन पुग्ने बिरामीका क्रुवा स्टाफलाई मध्यनजर गर्दै अटोमेटिक सैनिटाइजर टनेल प्रयोगमा ल्याएको हो। निकै सस्तो मूल्य र सहज प्रयोग गर्न सकिने अटोमेटिक टनेलले कसरी मानिसलाई सैनिटाइज गर्छ त? युवा वैज्ञानिक मार्शल रोका।
जब मान्छे टनेल भित्र छिर्छ, जुन झोल दबाई छ हाम्रो शरीरलाई सैनिटाइज गर्नको लागि, त्यो अटोमेटिक 70 ml जतिले डिस्पेन्सर गरिदिन्छ। पूर्ण रूपमा चाहिँ मान्छे निर्मूल हुनुहुन्छ।
लोकले स्थापना गरेको संस्था नेटाले निर्माण गरेको सैनिटाइजर टनेल उपहारमा प्रतिष्ठानलाई उपलब्ध गराइएको हो। 10 फिट लम्बाई, 6 फिट चौडाई र 8 फिट उचाइ रहेको टनेल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण गरिएको छ। एक दिनमा कति सैनिटाइजर खर्च हुन्छ त? एकपटक फेरि युवा वैज्ञानिक रोका।
दिनभरिमा चाहिँ 24 घण्टाभित्र 1000 जना मान्छे पनि यदि यो टनेलबाट छिर्यो भने 80 लिटर जति चाहिँ यो खर्च हुन्छ।
प्रतिष्ठानले पहिलो पटक जडान गरेको अटोमेटिक टनेलको सबै मापदण्ड परीक्षण गरेर प्रयोगमा ल्याइएको छ। कोरोना भाइरसबाट बस्नका लागि प्रतिष्ठानले संसारमा ल्याएको टनेल विधिले सजिलो भएको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारी,
चारैतिर मिस्ट स्प्रे हुन्छ, त्यसले गर्दा मान्छे भिज्ने होइन, अलिकति छिटा परे जस्तो मात्रै हो। त्यो सैनिटाइजर हातमा लिनु छ त होल बडी सैनिटाइज हुन्छ।
महामारीको रूप लिएको कोरोना भाइरसबाट बस्न गरिएको यस्तो प्रवृत्ति धेरै भीड हुने, सेवाग्राही धेरै हुने कार्यालयका लागि उत्कृष्ट माध्यम मानिएको छ। प्रेम बहादुर रामजा मगर, रेडियो नेपाल, घोराई।
लकडाउनकै समयमा भारतबाट नेपाल प्रवेश गरेर बाँकेको 10 गजामा क्वारेन्टाइनमा बसेका सबै 181 जनामा कोरोना नेगेटिभ देखिएको छ। आज छिटो विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजंघाका प्रथम आरोही जोइन ब्राउनको निधन भएको छ। आफ्नै निवास वेल्स स्थित लियान वेरिसमा 89 वर्षको उमेरमा उनको हिजो निधन भएको ब्राउनकी सहकर्मी क्याथी क्यासीले जानकारी दिनुभयो। कञ्चनजंघाको प्रथम आरोहण गर्नेमा ब्राउन र उहाँका साथी जर्ज ब्यान्ड हुनुहुन्थ्यो। ब्यान्डको पनि सन् 2011 अगस्त 26 निधन भइसकेको छ। अब अन्तर्राष्ट्रिय समाचार। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या 1,45,470 पुगेको छ। हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमितको संख्या 21,81,000 नागेको छ भने संक्रमित मध्ये 5,47,000 भन्दा बढ़ी निको भएर घर फर्किसकेका छन्। कोरोना भाइरसका कारण बढ़ी प्रभावित मुलुक अमेरिकामा हालसम्म 34,600 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 6,77,000 भन्दा बढ़ी संक्रमित रहेका छन्। यसैबीच अमेरिकामा कोरोना भाइरसको केन्द्रबिन्दु बनेको न्यूयोर्क राज्यले मे 15 राज्यमा सटडाउन कायम रहने बताएको छ। न्यूयोर्कलाई तत्कालै सामान्य अवस्थामा फर्काउने अवस्था आइ नसकेको न्यूयोर्क राज्यका गवर्नर एन्ड्रू क्युमोले बताउनु भएको छ। कोरोना भाइरसका कारण इटलीमा 22,170, स्पेनमा 19,315 र फ्रान्समा 17,920 जनाको मृत्यु भइसकेको छ। कोरोना महामारी रोकथाममा थप सक्रियता देखाउँदै बेलायतले पुनः तीन हप्ताका लागि लकडाउन अवधि थप्ने निर्णय गरेको छ। बेलायतमा पनि यस भाइरसका कारण हालसम्म 13,729 जनाको ज्यान गइसकेको छ भने 1,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण देखिएसँगै सरकारले घरदेखि टाढा बसेर काम गरिरहेका प्रवासी श्रमिकलाई क्रमशः काममा फिर्ता गराएको गरीबी निवारण तथा विकास कार्यक्रम राज्य परिषद कार्यालयले जानकारी गराएको छ। सरकारले गरीबी र कोरोना भाइरसको महामारीसँग लड़िरहेका श्रमिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै COVID-19 पूर्व संचालनमा रहेका गरीबी निवारण कार्यक्रमहरूलाई पुनः संचालनमा ल्याएको छ। अफ्रिकी राष्ट्र नाइजेरियामा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको कर्फ्यू आदेश उल्लंघन गरेको भन्दै सुरक्षाकर्मीले कम्तीमा 18 जनाको हत्या गरेका छन्। त्यहाँको मानवाधिकार आयोगले घटनामा सेना र प्रहरी दुवै संलग्न रहेको भन्दै मृतकको संख्या अझै धेरै हुन सक्ने अनुमान गरेको छ। ब्राजिलमा कोरोना भाइरस रोकथामका विषयमा मतभेद हुँदा राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेरालाई बर्खास्त गर्नुभएको छ। कोरोना भाइरसको संक्रमण रोकथामको विषयमा स्वास्थ्य मन्त्री लुइजले एउटा टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपतिको आलोचना गरेका कारण उहाँलाई बर्खास्त गरिएको हो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली भई पूर्वी र मध्य भागका केही स्थानमा हावाहुरी चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर र सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। परीक्षणको दायरा बढ़ाउने क्रममा देशभर छिटो विधिबाट 12,192 र पीसीआर विधिबाट 7,240 गरी 19,432 जनामा कोरोना संक्रमणको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश। लकडाउनका बेला पनि अदालतहरूमा देखिएको घुइँचोले बढ़ाएको कोरोना संक्रमणको जोखिम कम गर्न सम्बद्धहरूको कोरोना परीक्षण गर्ने र सकेसम्म न्यून भौतिक उपस्थितिमा न्यायिक प्रक्रिया अघि बढ़ाउने न्याय क्षेत्रको निर्णय। लामो लकडाउनका कारण पैदलै हिँडेर घरतर्फ लागेकाहरूको गाँस र बाँसको व्यवस्थापन गर्न सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। कोरोना संक्रमणको जोखिमका कारण स्थगित एसईई परीक्षा लगायत शिक्षा क्षेत्रका विभिन्न मुद्दामा संघीय सरकारद्वारा प्रदेश सरकारहरूसँग छलफल र बेलायतमा आगामी 3 साताका लागि लकडाउन बढ़ाउने सरकारको निर्णय। संक्रमण नियन्त्रणमा आएसँगै घर बसेर काम गरिरहेका प्रवासी श्रमिकलाई क्रमशः काममा फर्काएको चीन सरकारद्वारा जानकारी। हवस्त, बिहान 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।